زبان اس کی ہم کی کھو کر دل اس کی سناخائی کا تعریف وہی وہ جو مختدر اعلی روئے مسکون کا داتا وہ مولا اس کی ذات ہمیشہ سے آراستہ اور ہمیشہ آراستہ رہے گی جس کی بارگاہ میں تو استغفار اور خطا بخشی کے لیے رجوع بکار ہوتے جو معاف کرنے پر داتا اور عطا کرنے پر شہنشاہ ساری طاقتیں اسے کے پنج قدرت میں ہے وہی ہے مالک و مولا ہے اسی کا نام میرے لیے عنوان حیات اسی کا ذکر عبادت کے سوا کچھ بھی نہیں درود سلام ہنسی بابرکت روزاتی اظہر پر سنبی آخر پر جوامع الکلم مولم کتاب و حکمت شمس الضحیٰ و بدر الدجیٰ صلی اللہ علیہ وسلم اللہم صلی علی محمد و آل محمد کما صلیت علی ابراہیم و آل ابراہیم انک حمید مجید اللہم بارک علی محمد و آل محمد کما بارکت علی ابراہیم و آل ابراہیم انک حمید مجید ثنا کا جس کا قرآن ہے ثنا ہے جس کی قرآن میں اسی پہ میرا ایمان ہے وہی ہے میری امام ان گنت انسانوں کو پیدا کرنے والا مالک و مولا فرما روائے کن فیکون کا مولا اپنا حکم مطلق زبی پہ نازل فرما رہا تھا ایک ایک لفظ تھا جو بے پناہ تاثیر سے مالا مال تھا حرف اٹھ اٹھ کر بول رہا تھا وہی وجدان پر تاب لا رہی تھی اور آسمان و زمین کے اندر حق کا قوغہ کا نکھارا بلند ہو چکا اور مالک و مولا کی رضا کا چرچا ہر سمت ہو رہا تھا انسانوں کی بقا اور صلح اور انسانوں کی یادگاروں کے لیے کچھ کلمے ہیں جو کلام اللہ قرآن نے استعمال کیا ویسے تو سارا کا سارا کلام اللہ کا کلام مگر اپنے بندوں سے قربت اور تعلق اور ان پر اپنی رحمتیں اور برکتیں نچھاور کرنے کا جو انداز قادر مطلق اللہ تعالیٰ نے استعمال کیا وہ بے پناہ لازوال ہے۔ شاید آیا اللہ کے نبی کے قلب اثر پہ آیا شدید القوا لے آئے اور اللہ کے نبی جناب صلی اللہ علیہ وسلم کو قرآن سے محظوظ کیا جاتا اور قرآن تھا کہ قلب نبوی میں جاگزی ہوتا۔ ترتیب رکھ کے مطابق سورہ انعام کی آیت 19 میں ذکر ربانی ہوا انی وجہت وجہ للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین۔ یہ روز زمین کے اس برگزیدہ شخصیت کے کلمات ہے اور نسل انسانی کا وہ بہترین فقیت المثال فرد ہے جس کی زبان سے کلمہ نکلا اور اللہ تعالیٰ کو اتنا پسند آیا غفور الرحیم ارحم الراحمین نے اس کو قرآن میں نازل فرمایا۔ الفاظ یوں تھے کہ انی وجہت ہوں میں اپنا چہرہ اپنا رخ اپنی سمت اس ہستی کی طرف کرتا للذی فطر السماوات والارض جو سارے آسمان اور زمین کا مالک و مولا حنیفا وما انا من المشرکین اور میں یکسو دست پردار ہو کر مسلمان بنتا اور شرک کرنے والوں میں سے نہیں۔ یہ وہ اقبالی بیان تھا کلام اللہ کے اندر جو سارے پیغمبروں میں استعمال ہوا اور قرآن اس پیغمبر کی ثنا اور تحدید بیان کر رہا ہے اس کی شان اور اس کی عزت رفتہ بیان کر رہا ہے خوبی بیان کر رہا ہے جس کی زبان سے لفظ نکلا انی وجہت وجیہ للذی میں سارے کا سارا اس رخ کر کے اس سمت جم گیا میں اس کو راضی ہو اور اس کو محبوب بنا لیا اور اس کا ہو گیا اور اس کو اپنا کر لیا اور جو آسمان و زمین کا مالک ہے اور میں یکسو ہو گیا کامل ہو گیا اور ایک رخ ہو کر دست بردار ہو گیا اور میں شرک نہ کرنے والا ہوں بے پناہ تجھ سے پناہ مانگنے والا ہوں۔ یہ وہ لفظ تھے جو مجدد انبیاء کی زبان سے نکلے۔ قرآن میں مجدد انبیاء کا جو تذکرہ ہے مجدد اس کو کہتے ہیں جو تجدید کرتا رینیول کرتا ری ایڈیٹنگ کرتا ہے اور اپنی زندگی کو لوگوں کے سامنے پیش کر کے اللہ کے قانون کا لوہا منوا لیتا۔ یعنی انبیاء کی جماعت میں انبیاء کے طبقے میں ان سب کے بلند اور اعلی شخص کو مجدد کہتے ہیں جو دین کے بگاڑ کو اور مزاج کو درست کرے اور اس میں رانائیاں اور خوبیاں پیدا کرے اور انسانوں کو جھکا دے اللہ کی طرف اس کی وحدانیت کبریٰ کی طرف۔ یہ اس بت پرست کے فرزند ارجمن کے الفاظ تھے جو بت نوا تھا بت گر تھا بت ہم نوا تھا اور جس کی سرگزش اور خون میں بت کی تعظیم بس گئی تھی اور جو دربار نمرود کا بڑا گنے جانے والا سربراہ شخصیت میں گنے جانے والا آدمی تھا اور ساری مدحت اس کے لیے دربار میں تھی۔ ایسے بت نما آدمی کے متعلق اس کے پیٹ میں ایسی اولاد نکلنا اور بدھ کر کی اولاد میں سے اس کو مجدد انبیاء کا لقب ملنا، ابو الانبیاء کا لقب ملنا، سارے انبیاء اسی کے صلب سے نکل رہے ہیں. بڑی زبردست شاہکار شخصیت ہے قرآن کے اندر. قرآن نے اپنے تمام دامن میں بہت کم لوگوں کی گنتی کو نوٹ کروایا ہے، اور قرآن نے ان لوگوں کی تاریخ، ان کی توصیف، ان کا کیریکٹر اور ان کا لائف ویلوز بیان کیا ہے جو قرآن کو بھا گئے، جو قرآن کے اصول پر اترے، جنہوں نے اپنی زندگی کو ادھر ادھر ڈاما ڈول نہیں کیا، جو خالق و مولا کی رضا مندی میں پوری لائف بسر کر دی، زندگی کو کھو دیا، بسا دیا اور سربراہ آوردہ ہو گئے. قرآن نے استعمال کیا، یہ اس شخص کے الفاظ ہے، اللہ کے نبی آپ یاد کیجئے گا، اپنی زبان سے دہرائیے گا، آپ کو بھی زبان سے دہرانے کی ضرورت ہے کہ میں نے اپنا چہرہ اس ہستی کی طرف کر لیا جو آسمان و زمین کا مالک اور یکسو ہو کر، اور میں مشرکوں میں شریک، وہ شرک کرنے والے مشرک. اسی کو اللہ کے نبی یا آخری سرور کشور رسالت ماں آپ صلی اللہ علیہ وسلم نے نماز کی ابتدا میں ثنا میں رکھا، اللہم باعث بینی کے الفاظ بھی روایت اور حدیثوں سے مستند ذریعوں سے موجود ہے، اور ثنا جس کے لفظ کی ابتدا ہوتی ہے سبحانک اللہ وبحمدہ کا، اور جس کی حمد و ثنا ہوتی ہے انی وجہت وجہی للذی فاطر السماوات والارض حنیفا وانا من المشرکین سے، تو نماز کی ابتدا اللہ کو اتنی پسند آئی کہ بندہ قیام صلات میں رکعت باندھتے ہی یہ پہلا جملہ ادا کرے کہ اے اللہ میں نے دنیا کی آلودگیوں سے، شیطان کی کسوٹیوں سے، انسانوں کی بربادیوں سے، باطل کے مزاج سے، کفر سے، انات سے، باوس سے، شرارت سے، نفس کی غلامی سے آزاد ہو گیا، اور تیرے حضور میں یکروخ ہو کر میں یہ گواہی دیتا ہوں کہ آسمان و زمین کا تو مالک، زمین کا تو مالک ہے، اور میں یکسو ہو گیا ہوں، اور میں شرک کرنے والوں میں سے نہیں ہوں. اگر آپ مجھ میں شرک دیکھ رہے ہیں تو ماں فرمائیے، میں شرک کا ایک شائبہ بھی پسند نہیں کرتا، ایک ڈاڑ بھی پسند نہیں کرتا. وہ مجدد انبیاء کے الفاظ ہیں، اور سارے قرآن پر محیط ہے. سارے قرآن پر جس کا شیڈ رچا ہوا ہے وہ ہے مجدد انبیاء ابراہیم علیہ السلام. قرآن پیشتر کئی مقامات پر تذکرہ کیا ہے، اور اللہ کے رسول نے ان کی تاریخ، ان کی توصیف اور ان کی زندگی کو باقی و برقرار رکھا ہے. جیسے انبیاء علیہ السلام پہ نازل کردہ کتابیں منسوخ ہو گئی، جس طریقے سے انبیاء اپنے خطے اور علاقے اور اپنے ارض معودہ پر آئے اور ان کی اپنی کمپلیٹ لائف اللہ کے ہاں ادا کر کر چلے گئے، مگر اللہ کے رسول آخری سید العرب العظم صلی اللہ علیہ وسلم نے اپنے جد اعلیٰ کی سیرت کو برقرار رکھا. اسلام پانچ بنیادوں پر قائم ہوا، اور ایک رکن، ایک بنیاد، ایک فریدہ مکمل کا مکمل پیغمبر کے حوالے ہو گیا، جس کو مجدد انبیاء ابراہیم علیہ السلام کہتے ہیں. بت گر کی اولاد ہے، بت پرست کی اولاد ہے، اور باپ سربر آوردہ شخصیت، گرداور شخصیت، شاہی محل میں اس کا مقام اور اس کا مرتبہ ہے. اس کے باوجود بھی اللہ عز و جل نے ان کے گھر میں ان کی ماں کے شکم سے وہ بچہ نمودار کیا جو دنیا کو ہلا دیا، اور ہر مصحف، ہر تورات ہو، انجیل ہو، زبور ہو اور قرآن ہو، اس پر اس کے کیریکٹر کو حاوی کر دیا گیا. کوئی معمولی شخصیت نہیں تھی جس کو دیکھ کر اسلام کی تاریخ میں روحانیت اور جذبہ قوت پیدا ہوتا، ایک تحریک پیدا ہوتی، ایک ولولہ پیدا ہوتا، اور ایک غلبہ آدمی کے مزاج کے اندر پیدا ہوتا کہ اللہ کی حمد و ثنا کرنے کے لیے، اللہ کو اپنا بنانے کے لیے جتن کوشش کرتا ہے، اور ساری کوششیں اللہ کے حضور میں پیش کر دیتا کہ میں شرک کرنے والے میں شرک ہوں، نہ میرا عقیدہ خراب ہے، نہ میری سوچ خراب ہے، نہ میری فکر خراب ہے، نہ میرا لین دین خراب ہے، نہ میرے رگوں میں خون خراب ہے، نہ میری سانس خراب ہے. میرے مولا تیری ذات مقدس کا فیضان اگر مجھے ادا ہو جائے، کرم فرمائی ہو جائے، تو میں مشرکوں میں شریک ہوں. حنیف و معانا من المشرکین، میں مشرکوں میں شریک. وہ لفظ کیپٹل ہے شرک کے اس جد میں جو توحید کا ہے، اور توحید کے مد مقابل میں شرک کا لفظ ہے. مشرک میں شرک کرنے والا نہیں، وہ مشرک جس پر جنت حرام ہے، وہ مشرک جو اللہ کے نعمتوں سے محروم ہے، وہ مشرک جس کے جسم و جان تباہ و برباد ہوتی ہے، نسلیں مٹ جاتی ہے، میں شرک کرنے والوں میں شریک. جناب حضرت ماں آپ صلی اللہ علیہ وسلم اپنے خاندان کا نسب بیان کرتے ہیں، بخاری اور مسلم کی روایت. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، مجھے بنی ہاشم سے لے کر عدنان تک معلوم ہے، میرے جد اعلیٰ عدنان، اس کے بعد میرے مجدد انبیاء ابراہیم علیہ السلام. تو اللہ کے رسول سے صحابہ کرام نے عرض کیا، یا رسول اللہ، نسب تو आखिर तक याद होना चाहिए, कम से कम आपका नसब आपको वही के जरिए तो बता दिया जाता। तो आपने फरमाया कज़्ज़बन नसाबून, खानदानी रिश्ते बताने वाले झूठ बोलते हैं। आपकी जबान से लफ्ज निकला कि अक्सर अपने खानदान की जताई जताने वाले और चतुराई पेश करने वाले झूठे होते हैं। हम फलां के नस्ल से, हम फलाने कुंबे से, हमारा रतबा यह है, हमारा मुकाम यह है, हमारी पहचान यह है, हमारी आदत यह है। कज़्ज़ब नसाबून, नसब बयान करने वाले झूठ बोलते हैं। मुझे अदनान तक मालूम है और मालूम नहीं। मैं एक अल्लाह का बंदा हूं, आना बशर मिस्लकुम यूहा इलैया अन्नमा इलाहुकुम इलाहु वाहिद, सूरह कहफ की आखिरी आयत। मैं अल्लाह का बंदा हूं, जैसे तुम लोग इंसानियत में खा रहे पी रहे हैं, मर्तबा अल्लाह ने मुझे नवाजा है। यूहा इलैया अन्नमा इलाहुकुम इलाहु वाहिद, मुझ पर वही नाजिल होती है और वो एक इलाह वाहिद की तरफ से। ये अल्लाह के नबी बयान फरमा रहे थे। तो तारीख निगार और तहकीक और तफ्तीश करने वालों का भी यहां है, वो भी मौरखीन बयान करते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जद्दी आला इब्राहिम अलैहिस्सलाम से नूह अलैहिस्सलाम तक 950 या 900 बरस का फासला, 9 सेंचुरी गुजर गई। पहली पैगंबर है आदम अलैहिस्सलाम जिस पर सूरह बकरा की आयत नंबर 38 नाजिल हुई, फइम्मा यातियन्नकुम मिन्नी हुदन फमन तबिया हुदाया फला खौफुन अलैहिम वला हुम यहज़नून। ऐ आदम, तुम्हारे को शर्फ यह नवाजा जा रहा है कि तुम पर जो भी वही आए, जो भी आर्डर तुमको एड्रेस हो, तुम तुम्हारी नस्ल उस पर अमल करेगी, मेरे हुक्म पर अमल करेगी, तो ना उन्हें गम होगा, ना दुख होगा, ना मलाल होगा। ये वादा है कलामुल्लाह में। फिर मुसलमानों की जिंदगी में इफलास कैसा, इनके जहनों में दर्द, इनके मालों में बर्बादी कैसी, इनके चेहरे उदास, इनके घर उजड़े हुए कैसे। कुरान का वादा है कि मेरे गुलामों को, मेरे बंदों को ना मैं रंज देता हूं, ना गम देता हूं, ना इनके दिलों में कीना कपट रखता हूं। वला हुम यहज़नून, कुरान का वादा। अल्लाह सच्चा, बुजुर्गों बरतर है, आज का मुसलमान झूठा बदतर से कमतर है। इसलिए कि अल्लाह के कानून को एक्सेप्ट नहीं किया, अपनी अना को एक्सेप्ट किया, ईगो को मेंटेन किया। इब्राहिम अलैहिस्सलाम के नस्ल को जो बताया जा रहा है, आदम अलैहिस्सलाम के बाद नूह अलैहिस्सलाम, नूह अलैहिस्सलाम के बाद इब्राहिम अलैहिस्सलाम मुजद्दीद अंबिया है। मुजद्दीद के माने मैंने बताया तजदीद करने वाला, रिन्यूअल करने वाला और रिकलेक्ट करने का वाला, री एडिटिंग करने वाला और आगे बढ़कर एक स्टैंडर्ड बयान करने वाला, वो है मुजद्दीद अंबिया। इब्राहिम अलैहिस्सलाम याकूब अलैहिस्सलाम के वालिद है, शुएब अलैहिस्सलाम के बाप है, मूसा अलैहिस्सलाम के बाप है, इसहाक अलैहिस्सलाम के बाप है, ईसाई अलैहिस्सलाम के बाप है, इदरीस अलैहिस्सलाम आपके दूसरे पैगंबर दाऊद अलैहिस्सलाम के बाप है, यहया अलैहिस्सलाम के बाप है, ज़करिया अलैहिस्सलाम के बाप है, सुलेमान अलैहिस्सलाम के बाप है, हर एक के बाप है, मुजद्दीद अंबिया है। 1,24,000 पैगंबरों में से सिर्फ 3 पैगंबरों को निकाल दिया जाए, उनका पैमाना बाइज्जत हिसाब किताब किया जाए, आदम अलैहिस्सलाम, नूह अलैहिस्सलाम, इदरीस अलैहिस्सलाम और नूह अलैहिस्सलाम, अगर यशीस अलैहिस्सलाम, इन तीनों को निकाल दिया जाए तो 1,23,997 पैगंबरों के बाप है इब्राहिम अलैहिस्सलाम। मामूली बात रखिए, ये रुदवाए कमाल कोई अदना नहीं है। 1,23,997 पैगंबरों पर बाप को लीड करना मुजद्दीद अंबिया है इब्राहिम अलैहिस्सलाम। इसलिए कुरान ने इनकी मिद्दत बयान की, इनकी शान बयान की, इनके कैरेक्टर को पेश किया, इनके वर्ड को इस्तेमाल कराया, इनकी एक्टिविटी बताई और इनकी जिंदगी को खोल खोल कर बयान किया कि अहले ईमा को चाहिए कि अल्लाह के रसूल के राबते से इब्राहिम अलैहिस्सलाम के दस्तूर को और जिंदगी को देखे। अल्लाह के रसूल उसी का एक परतू है, उसी का एक चैप्टर है, उसी का एक लेसन है, उसी का एक एक्नॉलेजमेंट रिसीव है जो तुम्हें दिए जा रहा है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम। इतनी बड़ी बात कुरान बयान करता है, मैंने कैलकुलेट करके बता दिया आपको। मामूली हस्ती नहीं है इब्राहिम अलैहिस्सलाम, ये उम्मत भूल गई। इसलिए तो ये कायदा का महीना, ज़िलहिज्जा का महीना, 2 महीने उनके हवाले हुए। उम्मत में कौन सा महीना है जो अल्लाह के नबी आखिरी सरवर कौनैन सल्लल्लाहु अलैहि वसल्लम को 2 महीने अल्लाह के रसूल को अलाट किए गए हों, यानी 60 दिन, एक दिन इधर उधर 59 दिन। सिर्फ वो एक पैगंबर है जिसको 2 महीने अलाट किए गए हैं, वो है इब्राहिम अलैहिस्सलाम। जी कायदा ज़िलहिज्जा, सारा जी कायदा का महीना, ज़ाद राह बनो, अल्लाह के राह में निकलो, अल्लाह के घर को जाओ, अमन में मामून हो जाओ, क्योंकि अल्लाह के घर में जो दाखिल हो गया वो अमन में आ गया। मुसलमान कब समझेंगे मालूम नहीं है। सूरह अनाम की आयतों में जिक्र मौजूद है, सूरह आराफ की आयतों में जिक्र मौजूद है, आले इमरान की आयतों में जिक्र मौजूद है। अल्लाह ताला वाज़ह तौर पे कह रहे हैं कि जो काबतुल्ला रूए जमीन का पहला घर है, इसका नाम बक्का था और मक्का है, ये वो शहर है जो अल्लाह ने हिदायत के लिए घर बनाया है, और जो इस घर में दाखिल हो गया, मुकाम इब्राहिम की निशानियों को देख लिया, اللہ کی آیات کو دیکھ لیا, دخلا آمنا, وہ امن میں داخل ہو گیا. تو یہ حاجی اور یہ عمرہ کرنے والے اگر اپنے اندر کی ویلو کو ٹرانسپرنٹ نہیں کرتے ہیں, اگر یہ حرامی بن کے ریٹرن ہوتے ہیں تو ان کے خون میں فرق ہے. اللہ کا قانون سچا ہے کہ امن کعبہ میں داخل ہو کر کعبۃ اللہ کا حجر اسود کو بوسہ دے کر کعبے کا طواف کر کے نکلنے والا دنیا میں آ کر فسادی, حرامی, چور, نکما, لینڈ گرافر اور سود خور نہیں ہو سکتا. اس کے خاندان کے مزاج میں خرابی ہے, کافرانہ کیریکٹر اور ٹیومر اس کے اندر موجود ہے, وہ جرسما اس کے اندر موجود ہے. یہ اللہ نے ریجیکٹ کر دیا نکال کر. کتنے لوگ عمرے کرتے ہیں, کتنے حج کرتے ہیں, مگر بدلتے نہیں لوگ. اس کے معنی یہ ہوئے کہ اللہ کا وعدہ سچا, یہ ختم اللہ علی قلوبہم وعلی ابصارہم غشاوہ. سورہ بقرہ کی ابتدائی رکوع کی آیت, اللہ نے ٹھپا لگا دیا. آخر کیا وجہ مسلمانوں کی دعائیں قبول نہیں ہو رہی, کیا سبب مسلمان اللہ کے حضور میں فاضیاب نہیں ہو رہے, کس وجہ سے مسلمانوں کے ہاتھوں میں 9 برس کی حکومت پھر واپس نہیں آ رہی؟ وجہ یہی ہے کہ انہوں نے ظاہر کو تو سوار لیا, باطن کو نہیں سوارا. ابراہیم علیہ السلام ظاہر کو بھی سوار لیے تھے, باطن کو بھی سوار لیے تھے. جب ابتدا ہوئی ان کی ابراہیم علیہ السلام کی, تو قرآن بیان کر رہا ہے کہ جب اس نے اللہ کے حضور میں پہچان لیا تو اس نے اللہ کو پکارا. باپ کا بیٹا ہے, باپ کا نام آزر ہے, یہ آزر صدر پجاری ہے دربار نمرود کا. اور یہ جھوٹی بات ہے مسلمانوں میں جو مجوسیوں اور آتش پرستوں نے داخل کیا کہ شداد نام کا ایک بادشاہ تھا, اس نے جنت بنائی تھی. اللہ کے رسول کے معتبر صحابہ کا نام شداد ہے تاریخ میں, حدیثوں کے اندر. مسلمانوں کو نفرت ہے صحابہ کرام کے نام کو نام رکھنے کے لیے. ان کو کوڑیوں اور پیروں کے نام یاد ہے, صحابہ کرام کے نام یاد نہیں. یہ صرف نام کے مسلمان ہیں, یہ کبھی عالموں سے نہیں پوچھے, یہ کبھی قرآن کھول کر پڑھے نہیں, یہ حدیث میں صحابہ روات کا مرتبہ نہیں پائے. شداد بن اوس صحابہ کرام کے لسٹ میں سب سے ہائر صحابی ہے جو توحید مینٹین کرنے والے ہیں اور جو اللہ کے حضور میں پناہ مانگنے والے ہیں, جن کی زبان پہ بے پناہ اللہ کے حضور میں پناہ مانگنے کی دعائیں ہیں. اللہ کے رسول نے جنہیں تعریف بیان کی کہ شداد بن اوس غیر معمولی شخصیت ہے. مگر افسوس یہ کہ نہیں معلوم ہے اس وجہ سے اللہ کے نبی صلی اللہ علیہ وسلم کے صحابہ کرام میں بھی یہ رخ تھا. اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتایا کہ جب آزر نمرود کے دربار میں صدر پجاری ہے, کیا چیز کی کمی تھی؟ سرکاری مسلمانوں کو کسی چیز کی کمی نہیں ہوتی, سرکاری مسلمانوں کی آئیڈینٹی کے اوپر دوسرے لوگوں کا کام ہو جاتا ہے, سرکاری مسلمانوں کی مخبری پہ دوسرے لوگوں کے گھر اجڑ جاتے ہیں. یہ سرکاری پجاری تھا, یہ سرکاری پجاری جب دربار میں بیٹھا ہے اور ابراہیم علیہ السلام پیدا ہوئے, ایک ہی باپ کہاں, نہ بہن ہے نہ بھائی. اللہ کے رسول صلی اللہ علیہ وسلم کو نہ بہن ہے نہ بھائی, مجدد انبیاء کو نہ بہن ہے نہ بھائی. جب آزر کے ہاں ابراہیم علیہ السلام پیدا ہوئے, بچہ بچپن میں ہی کھیل رہا, گھر میں بت کھڑے ہوئے ہیں, تاخچوں میں بت ہے, عالی شان گھر ہے شاہی محل کے جیسا. صدر پجاری کا گھر ویسے ہی ہوتا ہے جیسا بادشاہ کا ہوتا ہے. آپ نفرت کرتے ہیں, ٹھکل دیتے ہیں, ماں منع کرتی ہے کہ باپ بہت سخت ہے, مگر بچہ شروع سے ہی یکسو مزاج کا حامل ہے. حنیف ہوں, حنیف سے مراد یکسو ہو جانا, یہ دین حنیف ہے. اب بعض لوگ اس سے یہ لے لیے کہ ہم حنفی ہے, حنفی کو کنیکٹ نہیں ہوتا, حنفی الگ ہے, ایک الگ امام ہے, وہ امام کا مرتبہ ابو حنیفہ رحمۃ اللہ علیہ ہے. مگر یہ حنفی قرآن کا بہت بڑا معتبر لفظ ہے, یکسو ہونا, بالکل کمپلیٹ ہونا, الرٹ ہونا اور ایک فوکس پہ جب ہونا, اس کو حنیف کہتے ہیں. تو دین حنیف کے لحاظ سے ان کا مزاج ویسا تھا, لہذا وہ پروان چڑھنے لگے. باپ کو تیور معلوم ہونے لگے کہ بچہ کسی چیز میں جھکنے کے لیے تیار نہیں ہے, باپ جھکانے کی کوشش کر رہا مگر جھکنے کی تیار نہیں ہے. ایک لوتا بیٹا تھا, لہذا گھر میں پڑھ رہے تھے, بڑے ہو رہے تھے. جب یہ بادشاہ کے پاس رہتا تھا, یہ حالت گزرتے گزرتے یہاں تک پہنچی کہ ایک دن گھر کے رات کو چاندنی رات میں اپنی شاہی بڑوے میں کھڑے رہ کر آسمان کو دیکھا, ایک ستارے کو دیکھا. قرآن ان کا بیان نوٹ کر رہا ہے, بازی ختن. جب وہ ایک ستارے کو دیکھے تو لپک کے کہنے لگے کہ شاید تو میرا ہادا ربی, تو میرا رب ہے. وہ بچپنے کی یادگار نہیں, جوانی کی یاد, 12 سال سے لے کے 14 سال کے درمیان میں ایک ستارے کو دیکھا, تو میرا رب ہے. اب جو خود تھوڑی دیر گھورتے رہے مگر آسمان پہ بادل آئے اور کچھ دیر کے بعد وہ تارا غائب ہو گیا, تو کہا میں تجھ سے دھوکے میں تھا, تو ڈوبنے والا ہے, وہ رب نہیں ہوتا. اس کے تھوڑی دیر کے بعد چاند نمودار ہوا, تو چاند کو دیکھا, دیکھ کے شاید تو میرا رب ہے, ان حد اکبر, شاید تو میرا ادب ہے. یا انہذا تو میرا رب ہے، وہ بھی جب بدری میں چھپ گیا تو کہا تو بھی میرا رب نہیں ہے. صبح ہو گئی غور قوس میں جب آسمان پہ سورج نکلا، انہذا اکبر، یہ تو بہت بڑا ہے، ساری دنیا کو روشن کر رہا، یہ میرا رب ہوگا. مگر سورج مغرب کے قریب ڈوبنے لگا تو کہا توبہ توبہ، اللہ کی پناہ، یہ بھی میرا رب نہیں ہے، میں اس کو بھی رب نہیں مانتا. دل کے اندر ہو کو تمنا اٹھی، اللہ نے تطہیر عطا فرمائی، روشنی داغ اٹھی کہ میں بندہ کیسے دیکھ دیکھ کر انکار کر رہا ہے اور بنانے والے کا اقرار کر رہا ہے. ایک ہستی مبارک مقدسہ ہے، رب مسکون ہر شے کی مالک مختار اللہ عز و جل. اقرار جب بڑھتا گیا عروج جوانی میں، اس لیے تو حدیثوں میں ذکر ہے کہ جوانی کا سجدہ بڑا مقبول ہوتا ہے. بچپن میں 7 سال کی عمر میں مسجد کی طرف لے جانا سکھاؤ، 10 سال کی عمر میں بستر سے الگ کر دو، بچوں کو نماز کا پابند بناؤ، اللہ کے حضور میں جھکاؤ، مانگنا سکھاؤ، بولنا سکھاؤ، تڑپنا سکھاؤ، لجاجت سکھاؤ. تمہارے بچے کی چپل بھی ٹوٹ جائے تو تسمہ بھی ٹوٹا ہوا اللہ سے مانگنے کے لیے بولو، ایک تسمہ بھی چپل کا ٹوٹ جائے، کنکر بھی چوب جائے تو اللہ سے بولو. ہر چیز اللہ سے بولنے کا حکم اللہ کے نبی نے عطا فرمایا. یہ ابراہیم علیہ السلام کے طرف سے عطا کردہ مزاج تھا جو اللہ کے رسول بھی آیا. جب جوان ہو گئے، جوان ہونے کے بعد جب شباب پہ پہنچے، انبیاء کو 40 سال کی زندگی کے اندر ہی وحی کا نزول کیا گیا. اللہ نے کم سنی کے اندر بہت کم پیغمبروں کو دیا ہے. آدم علیہ السلام کو، آدم علیہ السلام جب ایک لخت پیدا ہو کر بن گئے تو ان کو 40 سال کی عمر نہیں لگائی گئی، کم عمری کے اندر آدم علیہ السلام نبی اور پیغمبر بنا دی گئے. عیسیٰ علیہ السلام کم عمری کے اندر نبی اور پیغمبر بنا دی گئے، رسول بنا دیے گئے. یہاں پر ابراہیم علیہ السلام کو 40 سال میں نبوت اور رسالت ملتی ہے. یہ 40 سال کی عمر میں تمام بتوں سے خالی ہو گئے، سارے بتوں سے نفرت کرنے لگے. جب ان کی 40 سال مکمل ہوئی، حق کی تبلیغ کے لیے کمر بستہ ہو گئے اور اندر سے نظام ملکوتی تیار ہو گیا جو اللہ ان کو عطا فرمایا، اب ابراہیم علیہ السلام بےکل ہونے لگے کہ میں بولوں، لوگوں کو بولنا شروع کر دیا، ہلچل مچ گئی. لوگوں نے کہا کہ ہم بہت بڑا بت کا میلہ ہے، بتوں کا میلہ ہے، اس کے اندر بت کو سجایا جاتا ہے، غسل دیا جاتا ہے دودھ سے، پانی سے، شہد سے، لہذا آپ چلیے، آپ صدر پجاری کے بیٹے ہیں، بڑے خوبصورت ہیں، بڑے نحال ہیں، آپ چلیے. تو ابراہیم علیہ السلام نے کہا انی سقیم، میری طبیعت ٹھیک نہیں ہے، میں نہیں جاتا. چلے گئے لوگ، اور جس وقت یہ لفظ بول رہے تھے انی شکیم، آسمان کی طرف دیکھا غور سے اور دیکھ کر تاروں کو گننا شروع کر دیا. تو قوم جو نمرود تھی وہ تاروں سے شگون لیتی تھی، تارا ٹوٹ کے کیوں گرا، وہ تارا اس سمت کا ہے، تمہارے ستارے کمزور ہے، یہ جو آج کل فال نکالنے والے باتیں کرتے ہیں نا، یہ بڑے افسوسناک باتیں ہیں. ستارے کو دیکھ کے کہا کہ نہیں، میری طبیعت خراب ہے. تو قوم سمجھ گئی کہ شاید کوئی ستارہ ان کے خلاف ہو گیا، اس لیے ان کی طبیعت خراب ہو گئی، لہٰذا منہ بند کر کے قوم چلی گئی. جب سارے لوگ مجمع میں ہیں اور بتوں کی پوجا کر رہے ہیں اور تھک تھکا کے گھروں کو آئے، آ کر جب گھروں کو سونے لگے مدہوشی کے عالم میں، تو آپ تبر لے کر، تبر وہ چیز ہے کہ دونوں طرف سے کٹتا ہے، کڑاڑی الگ چیز ہے اور جو ہے بسولا الگ چیز ہے، بسولا اپنے طرف کھینچتا ہے، کڑاڑی جو ہے دو طرف دیتی ہے، تبر بھی دو طرف ایک ہی زخم میں دو حصے کرتا ہے. تبر لے کر نکلے، یہ پہلی ضرب تھی سرزمین عراق پر الہ کلمۃ الحق کی. 40 سال کا باقا جوان مرد کامل، کسی کا ہاتھ توڑ دیا بت کا، کسی کی ناک توڑ دی، کسی کو آپ کے پیٹ پھاڑ دیا بت کا، کسی کے پاواں کاٹ دیے بت کے، مٹی کے علیحدہ کر دیا، لکڑیاں دسی ہوئی ہے، ایک بڑے بت کے کندھے پر تبر رکھ کر واپس گھر کو آ گئے. صبح جب ہوئی نینوں سے مدہوش ہوئے، بھاگے دیکھے بتوں پہ زوال آ گیا، بڑا بت سب بتوں کو انجرڈ کر دیا، مار دیا، زخمی کر دیا، بتوں میں بھی ٹینشن کریٹ ہو گیا. سب لوگوں نے، بعض لوگوں نے کہا کہ بت کو مار لیا آپس میں، بڑا بت سب کو ڈومینیشن پہ مار ڈالا. تو بعض بوڑھوں نے کہا کہ ایسا کیسا مار ڈالتا، برسوں سے بت ایک ساتھ کم یونٹی میں رہ رہے ہیں آج کل، اور ان کو مارتے کہتے. یہ ہونا تو آزر کے بیٹے کا کام ہونا، کیونکہ اکثر یہ مانتا نہیں چیزوں کو، لہذا وہ آئے آ کے کہنے لگے کہ آپ نے ہمارے بت کو مارا اور بتوں کو پوروں کو زخمی کر دیا. تو آپ ساتھ چل کے بولے میر سے کیا پوچھ رہے ہو، یہ ان کے ہاتھ میں تبر دکھ رہا ہے، ان سے پوچھو کیا انہوں مارے نہیں مارے. تو قوم کے لوگ بڑے فریادیں کر کے، بالا جھٹک جھٹک کے، رو رو کے بولے، نہ انہیں ہنسا نہ انہیں بولا. تو پلٹ کر اس کے سامنے کھڑے رہ کے بولے دیکھے تم لوگ مان رہے ہو، نہ یہ بولتا، نہ ہنستا، نہ دیتا، نہ لیتا، نہ کچھ کرتا. ارے اس اللہ کو مانو زمین آسمان کا شہنشاہ ہے. اب پبلک میں ٹینشن کریٹ ہوا اور ساری پبلک لے آ کر نمرود کے سامنے شکایت کی کہ یہ اس لڑکے کا، اس آدمی کا حساب لیجیے، یہ ہمارے بتوں کو برا بول رہا ہے، بتوں کو توڑ دے رہا ہے، لہٰذا ابھی سے پکڑیے اور اس سے بحث کیجیے. दरबार नमरूद में शाही पुजारी को बोला गया, कहा क्या बेटा तुम क्या कर रहे हो? कहा कुछ नहीं कर रहा हूं, जो अल्लाह का हुक्म है वही कर रहा हूं। चलो दरबार में बुलाया गया। आजर खुद मुखालिफ है, बाप खुद मुखालिफ है, और बाप जब आर्गुमेंट करने लगा, क्रॉस एग्जामिनेशन करने लगा, तो नमरूद सुन रहा है। तो नमरूद ने कहा कि ठीक है तुम अरे रब का मामला बोल रहे हो, तो एक काम करते हैं कि हम भी जिसे चाहते हैं मार सकते हैं, जिसे चाहते जिंदगी दे सकते हैं। तो इब्राहिम अलैहिस्सलाम ने कहा वो कैसे? तो एक उमर कैद के कैदी को जो जिसकी सूली पर चढ़ना था या मरना था, उसको बुलाया और उसको रिलीज कर दिया। कहा जाओ, तुम्हारे हक में मौत थी, तुमको कल मारे जाने वाला था, हैंगिंग कर देने वाला था तुम्हारे को, जिंदगी तुम्हारी खत्म होने वाली थी, लिहाजा मैंने हयात दे दी, जाओ। और एक सच्चा सही आदमी दरबार में बैठा था, उसको जल्लाद को हुक्म दिया कि सडनली इसी गर्दन उड़ा डालो। जो जिंदा रहने के काबिल था उसकी गर्दन उड़ा दी, जो मरने के काबिल था उसको जिंदगी दे दी। कहा मैं देखो इस तरीके से जिंदगी दे सकता हूं और मौत दे सकता हूं। उस वक्त सडनली इब्राहिम अलैहिस्सलाम ने कहा ठीक है, आप किसी को जिंदगी दे सकते हैं और मौत दे सकते हैं, तो एक काम कीजिए, मेरा रब मशरिक से सूरज को निकालता है और आप मगरिब से रिटर्न लाकर बताइए। मगरिब से तो रेगुलर सिस्टम है उसका निकलना, मगरिब में डूबता है, आप मगरिब से निकालकर वापिस रिटर्न लाइए। तो उसने कहा ऐसे कैसे हो सकता है? पप्पू इतल लजी कफर, कुरान के वर्ड है नमरूद के। वो मबहूत हो गया, मुंह प्याक हो गया, बंद हो गया। इब्राहिम अलैहिस्सलाम ने कहा जब आप ला नहीं सकते तो फिर अल्लाह की वैदानियत को मानो और अल्लाह को सजदा करो। हुक्म हुआ अब ये मेरी आन बान पर आ गया है, लिहाजा बड़े मैदान को सेलेक्ट करो और इब्राहिम को आग में डाल डालो। इब्राहिम अलैहिस्सलाम 40 साल के फर्द है, इब्राहिम अलैहिस्सलाम को ले जाया गया और ले जाकर बड़ी आग जमा की गई। सब कौम के लोग गुस्से में लकड़ियां जमा करे, बहुत बड़ा ज्वालामुखी के जैसी आग तैयार हो गई। गोपिन में बिठाकर घुमाकर परहाना इब्राहिम अलैहिस्सलाम को फेंक दिया गया। जब वो आग में गिर रहे थे, इब्राहिम अलैहिस्सलाम बिन आजर आग में गिर रहे थे, जिब्रील अलैहिस्सलाम पलाख से अंदर आ गया आग के होल में। जब वो गिर रहे हैं ऊपर से नीचे, जमीन को लगने वाले काफी फर्क है बीच में, परों से शेक करते हुए इब्राहिम अलैहिस्सलाम कह गया इब्राहिम मैं जिब्रील हूं, अल्लाह ने फर्स्ट टाइम तुम्हारे पास मुझे भेजा है, पहली मर्तबे आया हूं, अगर मेरी मदद चाहते हो तो मैं परों से ये आग को बंद करके बुझा डालूं। तो वो 40 साल का आदमी जो अल्लाह की वहदानियत में बचपन से रस बस रहा था, जिब्रील अलैहिस्सलाम के देख के कहा कि मुबारक हो, तुम्हारा चेहरा बड़ा अनमोल है, मगर मेरा दिल इकरार नहीं करता कि तुम्हारी मदद लूं। परहाना जरूर गिर रहा हूं आग में, मगर मुझे हसबुनल्लाह नेमल वकील, मेरा मौला साजगार दाता खालिक है। जैसे ही लफ्ज जबान से निकला हसबुनल्लाह नेमल वकील, मुसलमानों पढ़ने की कोशिश करो, मदद अल्लाह से मांगो। अगर ये कुरान में लफ्ज है हसबुनल्लाह नेमल वकील, नेमुल मौला नेमुन नसीर, बर वक्त अल्लाह मदद करता है। इनके उनके आस्थाने, इनकी उनकी मदद के लिए तड़पते हो, अल्लाह के कलमों पर तड़पो, सडनली मदद होती है। आपने पढ़ा, पढ़ते ही फरिश्तों ने कहा मौला आपका बरगजीदा बंदा आग में गिर रहा है। तो खालू ना रुकुनी बर्दन सलामन सलामा, आसमान से आर्डर आया, अरे आगे इब्राहिम तेरे खालिक का हुक्म है, गुले गुलजार बन जा, बाहर जलते रहे अंदर ठंडी हो जा। लिहाजा बिल्कुल छील्ड हो गई सारी आग की आग, ठंडी हो गई और इब्राहिम अलैहिस्सलाम नीचे उतरने लगे। जिब्रील अलैहिस्सलाम भी अपने पर हिलाते हुए जमीन पे अंदर उतर रहे हैं। आसमान से नया फरिश्ता एकदम नमोदार हुआ, जिब्रील अलैहिस्सलाम हो चौंक गए, अरे तुम तो अर्श बरी के फरिश्ते हो। अर्ज किया कि हाँ सैयदुल मलाइका, फरिश्तों के बड़े हाई कमांडर। जिब्रील अलैहिस्सलाम से कहा सैयदुल मलाइका, अल्लाह ने मुझे ये पोशाक दिया है, दुनियाई में अल्लाह ने अपनी जन्नत का लिबास इब्राहिम को पहनाने का हुक्म दिया है, लिहाजा गवन पहन लिया, जन्नत का लिबास पहना दिया गया। आग जैसा दबना शुरू हुई तो बीच में मुस्कुराते खड़े हुए हैं नमरूद, देखा सारी रियायत देखी। उसके बाद हुक्म हुआ कि तेरे को आग भी जला नहीं सकी, ये लिबास कहां से आया? लिबास तो जन्नत की तरफ से आया। मोमिन अगर बढ़ाना भी हो जाए तो अल्लाह की कसम अल्लाह लिबास पहना देता है। यहां तक अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते मुसलमानों याद रखो, अबू दाऊद तिर्मिजी इब्ने माजा के अल्फाज है, अगर कोई मुसलमान मर्द औरत बच्चा बूढ़ा बड़ा बैतुल खला में दाखिल होते वक्त अल्लाहुम्मा इन्नी औजुबिका मिनल खुब्स वल कबाइस से पहले एक लफ्ज अगर मेंशन करे बिस्मिल्लाह अल्लाहुम्मा इन्नी औजुबिका मिनल खुब्स वल कबाइस, पूरा बिस्मिल्लाह रहमान रहीम नहीं, बिस्मिल्लाह اللہم انی اعوذ بکا من الخبث والخبائث، تو اللہ کے رسول کہتے ہیں کہ اللہ کی قسم جب وہ بیت الخلاء میں بیٹھتے ہیں تو فرشتے چاروں طرف سے پروں میں ٹھاپ لیتے ہیں تاکہ ایمان والے کا جسم شیاطین کو نہ دیکھے. غور کیا، ایمان والے کا جسم شیاطین کو نہ دیکھے. یہ تھری فورتھ پہننے والے انگریزوں کی اولاد، یہ شٹ تنگ پہننے والے لوگ، یہ ٹرانسپرنٹ لباس پہننے والے لوگوں کی کیا بخشش ہو سکے گی اللہ کے حضور میں؟ ان کے ماں باپ کو بھی پکڑا جائے گا. ابراہیم علیہ السلام لباس پہن کے نمودار ہوئے، جیسے ہی نمودار ہوئے ابراہیم علیہ السلام، ساری قوم نے کہا کہ ان کو مار نہیں سکتے، اور نمرود نے کہا کہ ترک وطن کرو، نکل جاؤ یہاں سے. جب جا رہے تھے تو باپ نزدیک آگے کہنے لگا میرا ایک لوتا بیٹا ہے، جیسے کہ عبداللہ بن عبد المطلب کو ایک لوتا بیٹا اللہ کے نبی صلی اللہ علیہ وسلم ہے، ایک ہی بیٹا ہے، لہذا اس کو دیکھ کے کہا کہ نمرود نے کہا لے جاؤ اپنے بیٹے کو، اور آدر لیتے ہوئے روتے ہوئے کہا کہ بیٹا تو نے مجھے رسوا کر دیا. تو ابراہیم علیہ السلام نے کہا کہ میں کو رسوا نہیں کیا، میں تو اللہ کا منشا پورا کیا، ابھی بھی وقت ہے کہ آپ ایمان لے آؤ. کہا نہیں لاؤں گا میں ایمان، تم جاؤ. تو انہوں نے کہا میں جاتے جاتے بول کر جا رہا ہوں، آپ نے یہ سب کچھ کروایا مگر آپ کے حق میں استغفار پڑھتے رہوں گا، اللہ سے معافی کے لیے التجا کرتے رہوں گا. اور وہیں کھڑے رہ کے بولے مولا آپ وعدہ کیجیے میں سرزمین عراق چھوڑ رہا ہوں، اور میری چچیری بہن سارا کو لے کر جو میری بیوی ہے، میرا باپ گھر سے نکال رہا ہے. اس لیے اپنی اولادوں کو زیادہ روزمرہ کے ریگولر ورڈز مت بولو، اپنے بچوں کو تحدیث کے لفظ بولو. آٹھ دس بیٹے بھی ہے، ایک دو بیٹے بھی ہے، ایک بھی ہے تو کلمہ خیر استعمال کرو. تمہاری لفظ کی گھڑی کب نکلتی ہے، اللہ کب قبول کر لیتا نہیں معلوم ہے. اپنی اولاد کے حق میں بہترین جملے بولو. ایک بچہ اچھا کام کرا تو چار پانچ کو دعا دو، اس لیے کہ سب بھائیوں پر سب بہنوں پر سایہ آ جائے اللہ کی رحمت کا. اولاد کے ساتھ ڈیوائیڈ اینڈ رول کی پالیسی اختیار نہیں کرنا. لہذا ابراہیم علیہ السلام کے الفاظ تھے کہ مالا میرا باپ کھڑا ہے، بادشاہ ہے، ریایا مجھے جھٹک رہی ہے، لہذا آپ وعدہ کیجئے. روئے زمین کا کوئی ایسا بندہ نہیں ہے جو اللہ سے وعدہ لے رہا ہو، مجدد انبیاء کی شان ہے ابراہیم علیہ السلام کی، آپ وعدہ کیجئے. آسمان سے کانوں میں آواز آئی ابراہیم مخلوق میں اتنی طاقت نہیں ہے کہ تیرے خالق سے وعدہ لے سکے، میں با اختیار ہوں تم بے اختیار ہو، کیا کہہ رہے ہو زبان سے؟ اپنے کافر باپ کے لیے مجھ سے وعدہ لے رہا ہے. کہا کہ نہیں آپ وعدہ کیجئے. کہا وعدہ کروں؟ تو کہا کہ میرے باپ کو آپ قیامت کے دن رسوا نہیں کرو گے، میرے باپ کو یوم جزا کے دن برباد نہیں کرو گے، یا میرے باپ کے اوپر رحم کرو گے، استغفار کرو گے. تو کہا رسوا نہیں کریں گے، ٹھیک ہے، مگر سن ابراہیم ہم کسی مشرک کو پسند نہیں کرتے. ہوگا تیرا باپ، ہم مشرک کو پسند نہیں کرتے، مشرک کو جنت میں نہیں ڈالتے، لہذا آپ وہ دانا دنیا میں دے رہتے ہیں، حساب کتاب کر دیتے ہیں، میرے آخرت میں کچھ بھی نہیں ملتا. لہذا وعدہ لے کر نکل پڑے یروشلم کلدانین فلسطین کے طرف، اپنی بیوی کو لے کر نکل چکے. یہاں تک کہ تبلیغ کرتے کرتے دنیا کے کئی نقشوں پر پھرتے رہے، گزرتے 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 خانہ بدوشی کے عالم میں یہ پیغمبر، اس کا اونٹ، اونٹ پہ حدج، حدج میں سارا علیہ السلام، ایک 99 برس یا 100 برس کی عمر ہو گئی زمین پر تبلیغ کرتے کرتے. 40 سال کے بعد سے لے کر 60 سال مجدد انبیاء ابراہیم علیہ السلام تبلیغ کرتے رہے. مسلمان کا فریضہ ہے کہ وہ تبلیغ کرتے رہے، مسلمان کا حق ہے کہ وہ تبلیغ کرتے رہے. جب 60 برس تک تبلیغ کرتے رہے ابراہیم علیہ السلام، تبلیغ کرتے کرتے 60 برس میں آخر میں اکیلے ہو گئے، تو دعا مانگی، دعا مانگ کے کہا ربی حبلی من الصالحین، میرے مولا میں آج بے بس ہوں، میرے کو باپ کہنے والی اولاد نہیں ہے، بابا بولنے والا کوئی نہیں ہے، لہذا مالک کو پروردگار مجھے اولاد عطا فرما. ندائی فبشر نہ ہو بے غلام حلیم، تو شادی ہونے کے بعد سے 100 برس تک کے نہیں مانگا اولاد کو، میرے دین کی خدمت کرتے رہا، زبان پہ نہیں لایا اولاد کا تذکرہ، نہ ابارشن کی جیسی آج کل کی نوبت، نہ ہم دو ہمارے دو کی بات، نہ کوئی اور سسٹم کہ بچی ہے پیٹ میں یا بچہ معلوم کرنے کا انداز جو غیر قانونی ہے. 100 برس کے بعد دعا مانگی، بندہ 100 برس تک خدمت کرتے رہا، اللہ کے پاس کیپٹلٹی ملنے کے باوجود بھی بول نہیں سکا. کیا شان ہے مجدد انبیاء ابراہیم علیہ السلام کی. ہم جیتے رہتے تو اپنا دعا پہلے رکھ دیتے ہاتھ اٹھا کر، میں نے اتنی خدمت کیا، دین میں لگا ہوا ہوں، میں فلاں دیجئے، مجھے فلاں دیجئے. 100 برس کی عمر میں دعا مانگی ربی حبلی من الصالحین، میرے داتا مجھے ایک نیک صالح اولاد عطا فرما. उसी वक्त रेगजार अरब पर दुआ मांग रहे थे और दो रकात उनके यहां नमाज फर्ज थी वो अदा कर रहे थे। शिबली नुमानी जिल्द अव्वल सफे 103 पर लिखते हैं कि 10:30 बजे की नमाज दो रकात थी दीन हनीफ पे, इब्राहिम अलैहिस्सलाम के पास दुआ मांग रहे हैं तो आसमान से दोनों कानों में आवाज आई, सारा अलैहिस्सलामा है साथ में, फबशरनाहु बिगुलामिन हलीम, हम तुमसे वादा करते हैं कि बुर्दबार बेटा तुम्हें अता फरमाएंगे, एक नेक साले बच्चा तुम्हें अता फरमाएंगे। दुआ कबूल हो गई, आवाज आ गई, उठे फलस्तीन गए, कल्दानीन गए और कल्दानीन जाकर इंटीरियर एरिया के अंदर दीवानों को थोप कर एक छोटा से टापू पर घर बना लिया और घर के अंदर रहने लगे और अतराफ व अकनाफ के कबाइल में जाने वाले मुसाफिरीन पर तबलीग कर रहे हैं और इनका भतीजा लूत अलैहिस्सलाम सुदूम के अंदर तबलीग कर रहे हैं लूत अलैहिस्सलाम। लिहाजा 4 बच्चे आए घर में, जब 4 बच्चे घर में आए और बच्चे आकर बिशारत दिए कि तेरी ये बूढ़ी बीवी के हाथ बच्चा होने वाला है, उससे पहले अल्लाह ताला ने इन्हें हजरत सैयदा सारा अलैहिस्सलाम से इस्माइल अलैहिस्सलाम जैसे बेटे की बिशारत दी और ये जो दुआ इस्माइल अलैहिस्सलाम के हक में कबूल हुई। बाद में इसहाक अलैहिस्सलाम हाजरा को वो बड़ा वाकया है, मिस्र में जाने के बाद बादशाह परेशान हो गया, उसके हाथ जल गए और फिर उसने अपनी खादिमा अपनी बेटी को दे दिया सैयदा हाजरा अलैहिस्सलामा को, मक्के में लाए मक्के में छोड़ दिए और बच्चा वहां पर रहा, जमजम नमो हुआ, दमदम बाहर निकला कुआ क्योंकि पानी निकला और वहां पर सैयदा हाजरा अलैहिस्सलाम बस गई और वो बादशाह के खानदान की बेटी और घरे वो रईस दादी थी मगर इब्राहिम अलैहिस्सलाम छोड़ के निकल के आ गए। फिर 1-2 बरस के बाद इसहाक अलैहिस्सलाम की बिशारत मिली और कौम लूत तबाह बर्बादी का ऐलान हुआ। लिहाजा 1 बाप से सिर्फ 2 बेटे, इब्राहिम अलैहिस्सलाम मुजद्दिद अंबिया को बेटी नहीं है, सिर्फ 2 ही बेटे, बड़ी बीवी को बाद में बच्चा हुआ, छोटी बीवी को पहले बच्चा हुआ। छोटी बीवी सैयदा हाजरा अलैहिस्सलाम मक्के को बसाने वाली, इनको पहला बच्चा हुआ इस्माइल अलैहिस्सलाम और दूसरी बीवी को 2 बरस के बाद इसहाक अलैहिस्सलाम बच्चा हुआ। और ये 1 बेटे से जो सैयदा हाजरा का है अलैहिस्सलामा का, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खातम नबीन बाद बरसों के पैदा हुए और इसहाक अलैहिस्सलाम से बनी इसराइल के सारे पैगंबरों की लड़ी चली, वो सारे पैगंबर इसहाक अलैहिस्सलाम से चले। 1,23,000 अंबिया के ऊपर 900 के ऊपर पैगंबरों को एक पल्ले में रख दिया जाए तो इस्माइल अलैहिस्सलाम को एक पल्ले में रख दिया जाए, इतना बड़ा मामला इस्माइल अलैहिस्सलाम का हुआ। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते मेरा ननियाल जद्दे आला का यमन है और मेरा ददियाल सरजमीन इराक मुजद्दिद अंबिया की नस्ल है। इराक में इब्राहिम अलैहिस्सलाम पैदा हुए जो अल्लाह के रसूल के जद्दे आला है मुजद्दिद अंबिया, और कबीले जुरहम यमन का है जिसकी बेटी बनी इस्माइल अलैहिस्सलाम की बीवी यानी मुजद्दिद अंबिया इब्राहिम अलैहिस्सलाम की बहू, उसकी नस्ल से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए। ये मुजद्दिद अंबिया जो इब्राहिम अलैहिस्सलाम है तौहीद में यकसू, फिर एक लफ्ज कुरान मेंशन करता है अल्लाह के नबी आप बोलिए सूरह अनाम की आयत नंबर 162-163 अल्लाह के नबी अपनी जबान से बेशक मेरी सलात मेरी कुर्बानी मेरा मरना मेरा जीना सब अल्लाह रब्बुल आलमीन के लिए है, ला शरीक ला मैं शिरक नहीं करता, व बिजालिक उमिरतु अना अव्वलुल मुस्लिमीन और मैं अल्लाह के हुक्म को पहले पहले मानने वाला मुसलमान हूं कि सर खम कर दूं। इसलिए मुसलमानों को भी ये हुक्म दिया गया कि मुजद्दिद अंबिया अलैहिस्सलाम की तहरीक पर चले जो अल्लाह के नबी ने उसको जिंदा किया। और अल्लाह के रसूल ने फरमाया अगर किसी मुसलमान के हाथ में कड़ा हो, गले में तावीज हो, या गैर शरई अंगूठी हो, या पैर में नाड़ा हो, ये इस शक्ल में अगर मर जाए तो मेरी उम्मत पर नहीं मरेगा, अब दूसरी मिल्लत पे मरेगा, अल्लाह के रसूल की मिल्लत पे नहीं मरेगा। ये अखीक के झूठे दावे करने वाले, ये मानिक डालने वाले, ये फेरोजा पहनने वाले, ये लुलू मरजान पहनने वाले, ये खुले वाइट कलर के डायमंड नुमा जो है पीसेस पहनने वाले, और ये गलों में सोने के चांदियां चैने डालने वाले, कानों में बौलियां डालने वाले, और ये अंग्रेजों का लिबास पहनने वाले, इनकी बख्शिश नहीं होगी। ये लोग सक्सेस नहीं होंगे। जरा शिर्क का शायबा होगा तो जन्नत हराम हो जाएगी। अल्लाह शिर्क को पसंद नहीं करता, इसलिए किसी उम्मत में भी ये दुआ ग्रांट नहीं हुई। अल्लाह के रसूल की जबान से ये दुआ निकली, अल्लाह के रसूल से ये दुआ हमने सारी तहकीकात कर ली। 124,000 पैगंबरों में किसी भी पैगंबर ने ये दुआ यूज नहीं किया। अल्लाह के नबी फरमाते हैं, अल्लाहुम्मा इन्नी औज़ुबिका मिन अन उशरिका बिका शैअन अअलमु व अस्तगफिरुका लिमा ला अअलमु। ऐ अल्लाह, मैं पनाह मांगता हूं उस शिर्क से जो रत्ती बराबर भी मुझसे हो गया, जो मुझे मालूम नहीं है, तो मैं नहीं जानता, मैं पनाह मांगता हूं और मैं आपसे बख्शिश की इल्तिजा करता हूं कि मेरे गलती से अगर कोई शिर्क का धब्बा या शिर्क की गंदगी लग गई है तो मैं बख्शिश का तलबगार हूं, आप मुझे माफ फरमा दीजिए। अल्लाह के रसूल कहते कि ये दुआ जिसने 3 मरतबे मगरिब के बाद और फजर के बाद पढ़ा, अल्लाह की कसम जिसने मुझे नबूवत रिसालत अता फरमाया, अगर वो ये दुआ पढ़ने के बाद मर जाए तो बगैर किसी रुकावट के जन्नत में चले जाएगा। मामूली बात नहीं है। मुसलमानों को आस्थानों का और न जाने सहारों का तलबगार बना दिया गया, अल्लाह का तलबगार नहीं बना दिया गया। अल्लाह ने फरमाया, मेरे पैगंबर ने, मेरे महबूब, मेरे बंदे ने ये बात मेरे खलील उर रहमान ने कहा, यानी अल्लाह ने लकब दिया खलील का, मेरा चहीता, मेरी बख्शिश का मरकज, मुझे तिद अंबिया इब्राहिम अलैहिस्सलाम। आजकल लोग पैगंबरों के नाम को भी नहीं मार रहे, जिसी पैगंबर को उठा दिए किसी पैगंबर को गिरा दिए। हमारा रुतबा तो रसूल का इतना बड़ा है कि कोई पैगंबर भी हमारे रसूल को नहीं लगता। हमारे नबी का मामला ऐसा है, सल्लु अलल हबीब, ऐसे रागा मार मार के लोगों को बोलना और कहना कि हमारा पैगंबर सब में निराला है, वो सबसे ऊंचा है। ला नुफर्रिकु बैन अहदिम मिन रुसुली, सूरे बकरा की आखिरी रुकू की आयत, मेरे मोमिन बंदे ना किसी रसूल को चढ़ाते हैं ना किसी रसूल को गिराते हैं। एक मरतबे बुखारी बाबुल अंबिया की जिक्र है, बाद साहबा अल्लाह के नबी के सामने आकर कहने लगे, आपका दर्जा तो मूसा से भी, ईसा से भी बड़ा है। तो अल्लाह के रसूल ने फरमाया, ईसा को ईसा के रुतबे पे रहने दो, मूसा को मूसा के रुतबे पे रहने दो, मुझे उसी रुतबे पे रखो। मैं आमेना का बेटा हूं और बिलाल के बगल में जो पोटली लटकी हुई है रूखे रोटियों की, पानी में भिगो के खाता हूं। मेरा रुतबा ना बढ़ाओ ना मेरा रुतबा घटाओ। अल्लाह के रसूल ने फरमाया, फहार उलिमा यूरीद, वो अल्लाह जिक्र कर रहा है कि मेरे बंदे ने कहा, मेरी नमाज, मेरा मरना, मेरा मेरी कुर्बानी, मेरा मरना, मेरा जीना, सुब अल्लाह रब्बुल आलमीन के लिए मैं शिर्क करने वाला नहीं हूं। कितनी भली बात है कि बंदा बार बार इकरार करे कि मैं शिर्क करने वाला नहीं हूं। अल्लाह याद दिला रहे कि मेरा बंदा मुजद्दीद अंबिया इब्राहिम अलैहिस्सलाम गैर मामूली शख्सियत है। इसलिए इस्लाम के 5 रुकनों में एक रुकन मक्के मुकर्रमा का रुकन इब्राहिम अलैहिस्सलाम की नजर हुआ। सैयदा हाजरा जैसा दौड़ लगाई, सफे मरवा पे दौड़ लगाओ, जमजम के पानी में शिफा है, जमजम पियो। बहुत सारे लोगों को ये शक है आज भी कि जमजम का पानी खड़े रह के पीना है। हदीस का जिक्र है, खड़े रह के कोई चीज नहीं पीना है, खड़े कर देने का हुक्म है। जमजम का पानी भी बैठ के पिया जाएगा, जमजम के पानी में बरकत है, मगर खड़े रह के पीना, सिर पे से टोपी निकाल के पीना हुक्म नहीं है। इस्लाह कर ले, कोई हदीस में नहीं आया है। जरा भी बात हदीसों का जिक्र है, वो हदीस है मुहद्दिसीन की तहकीक पर नहीं है, वो स्केल पे नहीं ठहरती। मोतबर जरिए से बोल रहा हूं, जिम्मेदाराना बात बोल रहा हूं। जरा भी शरद मां सल्लल्लाहु अलैहि वसल्लम मुजद्दिद अंबिया इब्राहिम अलैहिस्सलाम की तारीख और तौसीफ बयान करते और अल्लाह शान उलू बयान कर रहा है। जब दुआ का मजहर इस्माइल अलैहिस्सलाम जवान हो गए, मां तरबियत दे रही है, बाप मर जाए भी तो ये उम्मत का शाहकार है कि मां बाप के मरने के बाद या बाप के स्किप होने पर भी अपनी औलाद को जिम्मेदाराना पालती है। मेरी उम्मत के वो बेवा औरतें जन्नत में मेरी साथ होंगी, मेरी नशीस में होंगी, बाप पर मेरी नशीस में, वहां पर कौन या रसूल्लाह जो जवानी की हालत में बेवा हो जाए, शादी दूसरी कर सकती है मगर छोटे छोटे बच्चों को पालने के खातिर कुर्बानी दे रही है। अल्लाह की कसम, ऐसी बेवा कयामत के दिन मेरी झुड़मट में होगी, जन्नत में मेरी नशिस्त में होगी। अल्लाह अकबर, कितना बड़ा दर्जा उस बेवा का जो जवानी में जवान बेवा हो गई हो, सुहाग को खो बैठी हो। बड़े अफसोस की बात है कि मुसलमानों की तरबियत का मामला खत्म हो गया और मुसलमान की हयात मिट गई और मुसलमानों का नजबुल ऐन चूर चूर हो गया। तौहीद, सबसे बड़ी तौहीद वहीद से है, वहीद वाहद से है। اکثر لوگوں کو ترجمہ توحید کا نہیں معلوم. توحید وحید سے ہے, وحید واحد سے ہے, واحد اکیلے کو کہتے ہیں, وحید تنہا کو کہتے ہیں, توحید کسی کی شرکت کے بغیر صاف ستھرا سسٹم کو کہتے ہیں. توحید بردار ہو مسلمان, توحید میں جچا تلا ہو, اور وہ یہ نہ ہو کہ جب میں سربا سجدہ ہوا زمین سے آنی لگی صدا, تیرا دل تو ہے سنے میں آشنا, تجھے کیا ملے گا نماز میں. دل میں بت بیٹھے ہوئے, اقبال کہتے دلوں میں بت بیٹھے ہوئے ہیں مگر آدمی سمرنے کے لیے تیار نہیں ہے. اللہ نے پھر بتایا, دیکھو اللہ کے نبی میرا بندہ مجھے دیتے انبیاء, اور اس کے بچے کا حال دیکھو. لوگ اکثر مثال دیتے ہیں کہ سانپ کا بچہ سپولا ہوتا ہے مگر مومن کا بچہ مومن ہوتا ہے, پیغمبر کا بیٹا پیغمبرانہ شان کا حامل ہوتا ہے. ابراہیم علیہ السلام کا جب بچہ جوان ہو گیا, ماں نے تربیت دی اور بختر بند زرا باندھے ہوئے ہیں, لوہے کے چمڑے باندھے ہوئے ہیں, اور اچھلتا کولتا ہوا پاکا نوجوان شکار کرنے کے لیے ہرن کے پیچھے ڈیزرٹ میں بھاگ رہا ہے. ضعیب موٹی آپ کی ابا اوڑا ہوا گدلی سی, بھون کے بال سفید, مونچھ کے بال کٹے ہوئے سفید, داڑھی کھڑی اور متوسط قد کے حامل. ابراہیم علیہ السلام کا قد 5 فٹ 6 انچ تھا. ابراہیم علیہ السلام مجدد انبیاء, جب ریگزار میں کھڑے ہوئے باقی نوجوان کو کتا جا رہا دیکھ رہا تو کہا بیٹا رکنا, بچہ رکا, سال سال کو دیکھتے تھے, کہا تم اسماعیل ہو؟ کہا جی ہاں میں اسماعیل ہوں. کہا بیٹا میں ابراہیم ہوں. لپک گئے, باپ کو چمٹ گئے اور پیشانی کو گالوں کو بوسا لینے لگے. ایک لوتی اولاد دعاؤں کا مظہر تھا اور ایک بچہ ادھر بیوی کرنے پل رہا ہے, جوان ہو رہا ہے, لہذا بیٹے کے سامنے سڈنلی بولے ریگزار پہ, دھوپ برس رہی ہے, کوئی سایہ نہیں ہے, اونٹ کی مکیل پکڑے ہوئے, وہ مندر کو یاد کرو کہ عرب کی دھول اڑ رہی ہے. مجدد انبیاء بلاد عرب کی زمین پر مٹھی کے ٹیلے پہ کھڑے ہیں, جوان باکا شرر بور میں پسینے میں ڈوبا ہوا شکار کا تڑیل جوان سامنے کھڑا ہے. کہا بیٹا اسماعیل. فلما بلغ سایا, تو بچہ دوڑ دھوپ کے قابل ہو کر سامنے ٹھہرائے, انی ارا فی المنام, بیٹا میں نے خواب میں دیکھا ہے کہ ازبہ کا فنزر ماں جاتا رہا, لائق باپ کی لائق اولاد. بیٹا میں نے خواب میں دیکھا ہے کہ میں تجھے زمین پہ لٹا کر کاٹ رہا ہوں, ذبح کر رہا ہوں. بچے نے سامنے کھڑا ہوا ہے, بول سکتا تھا کہ میری ماں کو چھوڑ دیے, میں 14 برس کا ہوا, آپ بڑی اماں کا نہیں رہتے ہمیشہ, میری ماں کا نہیں, سال میں سال ایک مرتبہ آتے, میری ماں نے قبیلے جرم کو بسایا, آپ کا زیادہ سایہ میرے پہ نہیں آیا. بیٹا بول سکتا تھا مگر نہیں, کھڑے رہے سامنے, میں تجھے ذبح کر رہا ہوں. انی ازبہ کا فنزر مالا تارا, اب بول تیری رائے کیا ہے, تو کیا بولنا چاہتا ہے. تو بچے نے اپنے باپ کا سیدھا ہاتھ پکڑا جو چھلیاں نما 114 برس کا ہاتھ ہے, ہاتھ پڑ کہا بوسا لے کر, ماں تو مر, جلدی کیجیے, کاٹ ڈالیے مجھے زمین پہ رکھ کر, کیونکہ مجھے معلوم ہے جس خالق کے آپ نام لیوا ہے میں بھی اسی کا غلام ہوں, لہذا ماں تو مر ستجدونی انشاءاللہ من الصابرین, آپ مجھے صبر کرنے والوں میں پائیں گے, حرف بولنے والوں میں نہیں پائیں گے. بولنا ہی تھا, ٹھیک ہے کہا, اونٹ کی نکل چھوڑا. وہ منظر بتا رہا ہوں جو محدثین نے بیان کیا, میں ایک لفظ ادھر ادھر نہیں کر رہا ہوں, اور اللہ کی ذات مقدسہ کی قسم کھا کے کہہ رہا ہوں کہ جو اللہ نے مجھے علمی کمانڈ عطا فرمایا ہے میں اس کا شیڈ دیکھ نہیں پایا انشاءاللہ, اب تک برابری اور لیول پہ آدمیوں کو نہیں دیکھا ہے. ریسرچ اور تحقیق جو عربی اصولوں سے جو کی جاتی ہے, میں محدثانہ تحقیق پر کہہ رہا ہوں کہ جیسے ہی آپ نے بچے کا ہاتھ چھوڑایا اور اونٹ کی نکیل چھوڑی بائیں ہاتھ سے, وہ برسا برس سے نبی کی تلوار کبھی نہیں نکلتی, نبی کی تلوار کسی پہ اڑ گئے تو اس کی بخشش نہیں ہے. اللہ کے رسول کے الفاظ احد کے میدان میں, نبی سے کوئی قتل ہو گیا تو جہنم میں چلے گیا اور مشرک جہنم میں چلے گیا, لہذا اس تلوار کو میان میں سے نکالا. ضعیف ہے, کمر میں تو جھک گئے ہیں, مشکیزے سے پانی لیا, ادھر ادھر دیکھا, ایک پتھر کا گونڈ لیا اور اکھوڑ بڑے ہی تکلیف سے ڈنڈا ٹیکتے ہوئے بیٹھے. بچہ کھڑا ہوا ہے, میں تیز کر جاتا ہوں. کہا نہیں, آپ پتھر کے چھوٹے سے گونڈ پر اپنی پیغمبرانہ تلوار کو, سیف مجدد انبیاء ابراہیم علیہ السلام کی تلوار کو تیز کیا. بیٹے کو بولا کہ لیٹ جاؤ, میں خواب رات کو دیکھا ہوں اور نکل کے آیا ہوں, تو نے کہا کہ تو مرتا جدون ان شاء اللہ من الصابرین, یہ منظر سارا فرشتے دیکھ رہے, خادر مطلق دیکھ رہا ہے, زمین کے گردش کے فرشتے دیکھ رہے, دھوپ سر پر تری ہوئی ہے, 2 بجے کا ٹائم ہے, لہذا इब्राहिम अलैहिस्सलाम बोलते ही इब्राहिम अलैहिस्सलाम तलवार बाजू रखकर पेशानी पे फीना फीना पसीना, अल्लाह अल्लाह के गुलाबी होंठे, खुमदार आंखें, बिल्लोरी आंख और खड़ी नाक, रसूल की हम शक्ल इस्माइल अलैहिस्सलाम लेट गए 1000 के ऊपर। बाप ने सीधा घुटना तलवार तेज करके सीने पे रखा, कापरा पैर सीने पे रखा, और 14 साल में दाढ़ी नहीं आती है, ठुड्डी को हाथ लगाया और मुंह को मोड़ डाला बेटे का। वो मंत्र याद रखो, अपनी औलाद को अल्लाह के हुजूर में मुवहिद बनाओ, चेहरे को मोड़ डाला, बच्चे की गर्दन गुत्ती जमीन पर रेत में आधी हो गई, पेशानी झुक गई उस शम्त पर और ठुड्डी उड़ गई, तलवार को रखा, आसमान की तरफ देखा, बूढ़ी बूढ़ी पलकों से 114 बरस की आंखों से आसमान की तरफ देखा, मौला तू याद रखना, तेरी रिजा के खातिर बाप को और घर को छोड़ दिया था, आज औलाद को भी तेरे नाम पर छोड़ रहा हूं। लिहाजा नड़खड़े पे तलवार रखी, रखकर बिस्मिल्लाह बोल के ज़ुबान करते ही अर्श हिलने लगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम कहते, फरिश्तों ने कहा कि अल्लाह तेरे महबूब तरीन बंदे आज कुर्बानी दे रहा है और तेरा बंदा आज अपनी औलाद को काट रहा है, लिहाजा अर्श के फरिश्ते जो अर्श को गर्दन पे लिए हुए हैं कांपने लगे। कांपते ही हुक्म हुआ, सबर करो, मैं देख रहा हूं ये मंजर, मालिक को मौला देख रहा है, खादर मुतलक देख रहा है, उसकी जात और उसकी आन के सदके में हम सबकी निजात हो जाए, उसका मुकद्दस तज़किरा कर रहा हूं। देखकर फरमाया, जैसे ही तलवार रखी, जाओ जिब्रील, जाकर कहा फौरन तुम जाओ और दुम्बे को ले जाओ जन्नत से। एक ही सेकंड में जिब्रील अलैहिस्सलाम दुम्बे को लेकर आ गए, तलवार को हुक्म हुआ, खबरदार हरगिज ना चलना, मखमल पे हाथ जैसे फेरते ही वैसे फेरे चले जाना, मेरा बंदा जो सब कुछ कुर्बान कर रहा है। लिहाजा तलवार फिसलने लगी और इस्माइल अलैहिस्सलाम सांस को ले रहे, बाप मुर्दी मोड़ चुका है, लिहाजा जिब्रील अलैहिस्सलाम आए, कंधे पे हाथ रखा, कहा इब्राहिम कसम तेरे रब की शान और शौकत की, देख झाड़ी के अंदर कीकर के दरख्त में बकरा ठहरा हुआ है। इब्राहिम अलैहिस्सलाम ने नजर फेरी, बकरा ठहरा हुआ है, बेटे को देखा नहीं कटा है, अल्लाह ताला आवाज दे रहे हैं, जिब्रील कंधे पे हाथ रख के हटाते ही दुम्बे को देखा, बेटे को देखा कि नहीं कटा है, तलवार बराबर पिसल रही है, आसमान से निदा आई, फलम्मा अस्लम तल्लौ लिलजबीन के बाद वनादैनाहु अय्या इब्राहिम, अल्लाह ने आवाज दिया, ए मेरे महबूब बंदे इब्राहिम, खसद्दक्तर रुया, क्या खूब है तेरा ख्वाब, क्या खूब है तेरे बेटे का अमल, और सद्दक्तर रुया इन्नक ज़ालिका नज़्ज़िल मुहसिनीन, हम ऐसी मोहसिनों को जदा अदा करते और फदैना हूं भी ज़िबीन अज़ीम, हमने तेरे बच्चे को बचा लिया और फिदिये में जन्नत का दुम्बा भेज दिया, लिहाजा जरा दुम्बे को देख और बच्चे को छोड़ दे। इब्राहिम अलैहिस्सलाम ने सीने पे ऐसा हाथ मारा, पाया हाथ बेटे के, कहा बेटा तेरे मालिक और मेरे मौला ने तुझे छोड़ दिया है, बाप बल भी ना लाता तेरा गला कट जाता, मैं बल भी नहीं लाता, लिहाजा उठे, बेटे ने सहारा दिया, बाप और बेटे दोनों मैदान मीना में, मीना के मैदान था, उस मैदान की जगह पर दुम्बे को जुबा किया, जिब्रील अलैहिस्सलाम भी वहां खड़े हैं, दुबा हो गया दुम्बा, और इब्राहिम अलैहिस्सलाम ने कहा बेटे गर्दन पे डाल लो, खून निकलने के बाद डाल लिया और लेकर चले वहां पर जहां पे सैयदा हाजरा अलैहिस्सलाम थी, उसको ले गए, फिर उसको काटा और उसको खाया। इसलिए एक सुन्नत आपको मालूम भी नहीं है तो कोशिश कीजिएगा, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि कुर्बानी ईदगाह में दो और हलक भी ईदगाह में कराओ, यानी जब तुम कुर्बानी कर रहे हो तो ईदगाह में नमाज पढ़ने के बाद वहीं पर हजाम भी हो तो सर के बाल भी निकलवा लो, हजामत भी वहीं बना लो और जो है दुबा भी वहीं कर दो। अब कोई घरों में करता है तो उसके लिए भी कोई पाबंदी ज्यादा नहीं है, मगर अल्लाह के रसूल ने इजाजत दी है, मगर सुन्नत तो यही है, ये जो मैं हदीस बयान कर रहा हूँ बुखारी और मुस्लिम की हदीस है। खाली हमको अजबाब की फिक्र नहीं करना चाहिए बल्कि उन अल्फाज की फिक्र करना चाहिए जो कुरान हदीस में नाज़िल किए गए। लिहाजा इब्राहिम अलैहिस्सलाम का यह ख्वाब भी पूरा हो गया, सलामुन अला इब्राहिम, अल्लाह ने कहा सलाम करता हूं इब्राहिम मैं तुझको, व तरकना अलैहि फिल आखिरीन, और तेरे पैगाम को आखिर के क़यामत तक के लोगों तक ले पहुंचा दिया, मुझे तीजे अंबिया, इब्राहिम अलैहिस्सलाम का यह कारनामा है। तो अब उम्मत को भी यह बताया गया कि तुम तौहीद अपने अंदर पैदा करो और तौहीद का जज्बा रखो, हर शय को अल्लाह की तरफ लगाओ और अल्लाह से मदद मांगो और असबाब अल्लाह से तलाश करो, अल्लाह से दुआएं करो और अल्लाह के हुजूर में पनाह मांगो और तौबा इस्तिगफार करो। मालिक मौला की बारगाह में दुआ है, ए इलाहुल आलमीन मुजद्दिद अंबिया इब्राहिम अलैहिस्सलाम की सीरत की जहद अता फरमाए और रुखे مبارک دے جو جذبہ ابراہیمی میں موجود ہے، مجدد انبیاء کی تحریک عطا فرما، رسول آخری کی سنت عطا فرما، اللہ کے رسول کا اسوہ حسنہ عطا فرما، عالم اسلام پر رحم و کرم فرما، اہل و ایمہ کی جان و مال کی حفاظت فرما، حج کرنے والوں کی حج کو قبول فرما اور باسعادت با مبارک واپس فرما، اللہ عالم اسلام پر رحم فرما، مومنوں کے ایمان کو کامل فرما اور توحید میں اکتائی عطا فرما، ہمارے مرنے والوں کی مغفرت فرما، ہمارے زندوں کو پر رحم فرما، ہمارے بچوں کو برکت عطا فرما، ہماری نسل کو تابندگی عطا فرما، ہماری عورتوں کو پردہ عطا فرما، ہمارے گھروں میں حیا عطا فرما، ہمارے مصیبتیں دور فرما، ہماری افلاس کا خاتمہ فرما اور امت مسلمہ میں اتحاد پیدا فرما، ہمارے ملک میں سلامتی عطا فرما، ریاست میں امن عطا فرما۔ سبحان ربک رب العزت عما یصفون و سلام علی المرسلین، الحمدللہ رب العالمین۔